مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارا آج کا مذاکرہ امریکہ میں طوفانی برف باری کے بارے میں ہے، جس نے نیو یارک، واشنگٹن اور شمالی مشرقی امریکہ کے کئی علاقوں میں زندگی کو مفلوج کر دیا ہے۔ اس پروگرام میں ہم سنیں گے کہ امریکی خلائی سیٹلائٹس نے طوفان کی پیشن گوئی کرنے میں کس حد تک مدد دی، اور جس کی وجہ سے امریکہ کی کئی ریاستیں بڑی تباہی سے بچ گئیں۔ آگے چل کر ہم موسم میں شدت کے اسباب اور پاکستان جیسے ممالک میں اثرات پر بھی بات کریں گے، اور اس گھنٹے کے دوران آپ لوگ بھی اس پروگرام میں مفت کال کر کے شریک ہو سکتے ہیں۔ ہمارے کال کرنے کا نمبر ہے 0800-777-89-0800-777-89۔ ہمارے ساتھ اس سیگمنٹ میں ہوں گے ڈاکٹر قمر الزمان چودھری، جو کہ مشیر ہیں کلائمیٹ چینج کے، اور ہمیں اس وقت جوائن کیا ہے ماحول کے ایک ماہر ڈاکٹر سونو خنگرانی نے، جو سندھ میں ہوتے ہیں۔ آپ دونوں حضرات سے ابھی گفتگو کرتی ہوں، لیکن آئیے سب سے پہلے آپ لوگوں کو ایک رپورٹ سناتے ہیں، پیش کر رہی ہیں بہجت جیلانی۔
واشنگٹن اور امریکہ کے مشرقی ساحلی علاقے برفانی طوفان کا سامنا کر رہے ہیں، اور اس طوفان میں علاقے کے ایک بڑے حصے میں 60 سینٹی میٹر کے قریب برف گر سکتی ہے۔ ہفتے کے ابتدائی اوقات میں واشنگٹن میں تقریباً 25 سینٹی میٹر برف گر چکی ہے، اور توقع ہے کہ یہ سلسلہ اتوار تک جاری رہے گا۔
Power lines. The winds are expected to be 30 miles an hour up to 50 miles an hour.
DC کی میئر میوریل باؤزر کہہ رہی ہیں کہ توقع کی جاتی ہے کہ ہواؤں کی رفتار 48 کلومیٹر سے 80 کلومیٹر تک ہو جائے گی، اور ہفتے کی شام تک صورتحال ایسے ہی رہے گی۔ ہمارا خیال یہ ہے کہ ہواؤں کی رفتار میں دن بھر اضافہ ہوگا۔ دراصل موسم کے ماہرین اور پیش گوئی کرنے والے اس طوفان کو بعض اوقات تھنڈر سنو کا نام بھی دے رہے ہیں۔ اس کے علاوہ خبروں کے مطابق ٹینیسی، کینٹکی اور نارتھ کیرولائنا میں موسم کی وجہ سے ہونے والے حادثات میں کم سے کم 5 افراد کی ہلاکت کی خبر مل چکی ہے۔ مشرقی ساحلی علاقوں میں ہزاروں پروازوں کو منسوخ کرنا پڑا ہے، اور کم سے کم 10 ریاستوں میں ہنگامی صورتحال نافذ کر دی گئی ہے۔
جی، اور ہم ابتدا کرتے ہیں ڈاکٹر سونو خنگرانی سے، جو ماحولیات کے ماہر ہیں اور اس وقت سندھ میں ہیں۔ ڈاکٹر سونو، خوش آمدید۔ تو سب سے پہلے تو آپ ہمیں یہ بتائیں کہ جو خلا ہے، اس میں سیٹلائٹس کی وجہ سے امریکہ میں آنے والے طوفان کی پیشن گوئی کی جو اطلاع ہے، وہ کس حد تک بر وقت مل گئی؟ کیونکہ یقیناً یہ بہت بڑا طوفان تھا، میڈیا میں بہت زیادہ دکھایا گیا، اور کیونکہ آپ ماحولیات کے ماہر ہیں تو آپ بھی اس کو یقیناً بہت دلچسپی سے دیکھ رہے ہوں گے۔ تو یہ بتائیں کہ ایک بڑا، جو کہتے ہیں ایک بڑی تباہی آ سکتی تھی، اس کو بچانے میں یہ اطلاع کس حد تک بر وقت تھی؟
میں سمجھتا ہوں کہ یہ جو اطلاع تھی یہ کافی حد تک بر وقت تھی، اور وقت سے پہلے تھی۔ جس طرح کی یہ جو ہم پکچر دیکھ رہے تھے، اس کے جو سیٹلائٹ امیجز دیکھ رہے تھے، اس حساب سے تو لگتا یہ تھا کہ بالکل ہی بہت ساری زیادہ کیجولٹی ہونے والی ہیں، بہت اور کچھ نقصان ہونے والا ہے، لیکن لوگوں نے اپنے آپ کو محفوظ کیا، لوگوں نے اپنے آپ کو بندوبست کر لیا۔ تو میں سمجھتا ہوں سب سے زیادہ جانی یہاں پہ بچنے کا جو امکان تھا وہ اس ایڈوانس اور یہ سیٹلائٹ امیجز یا سیٹلائٹ جو نیوز آئی اس کی وجہ سے ہو سکا ہے۔ تو یہ جو کلائمیٹ چینج کی اس وقت جو بات ہو رہی ہے، یہ ساری دنیا میں جتنے بھی اثرات نظر آتے ہیں، اس میں یہ سائنس کا ایک رول یہ بھی پیدا ہو گیا ہے کہ سیٹلائٹ کے ذریعے بہت ساری دنیا میں جہاں پہ بھی اس طرح کی مصیبت آ سکتی ہے تو آگاہی کا عمل شروع ہو سکتا ہے۔
اسی حوالے سے بتائیے، یعنی کہ دسمبر 2015 میں ایک جسے کہتے ہیں ایل نینو، اس کے بارے میں میڈیا میں آنا شروع ہو گیا کہ اس کی وجہ سے جو بھی تباہی آئے گی موسم کی امریکہ میں، وہ بہت ہی اس میں شدت ہوگی۔ یہ ایل نینو افیکٹ کیا ہوتا ہے؟
میرے خیال میں یہ جو ٹیمپریچر کے ساتھ اس کا تعلق ہے، کیونکہ یہ سمندر کے اندر جتنے بھی जो गर्मी पद उसमें उतार चढ़ाव होता रहता है, तो जब गर्मी बढ़ जाती है तो उसका असर सरफेस पे आते हैं। ये सिर्फ मेरे ख्याल में अमेरिका तक महदूद नहीं रहेगा। पिछले दिनों में एक और न्यूज पढ़ रहा था कि ये हिंदी यानी इंडियन ओशन में भी ये चीज आने वाली है, जिसकी वजह से बहुत सारा असरा जो इसके ट्रॉपिकल जोन है या सब टेम्परेट जोन है उसमें भी होने वाला है। तो मैं समझता हूँ कि ये क्योंकि 2/3 हमारी दुनिया का ग्लोब का समंदर है, तो समंदर के बहुत सारी अंदर ऐसी तब्दीलियां आने वाली है जिससे लगता है कि ये सारी चीजें मुतासर होंगी। अभी मैं एक और भी रिपोर्ट देख रहा था जिसमें ये भी देखा गया है कि इंडियन ओशन में काफी सारी जगहों पे मछली का कैच कम हो गया है, उसकी वजह ये बताई गई है कि वहां पे टेम्परेचर बढ़ रहा है पानी का। तो ये यकीनन उससे ताल्लुक रखता है।
लेकिन क्योंकि सुनने वालों को ये ज़रा सा समझाइए कि कहा जाता है कि जहाँ सर्दी का मौसम होता है तो उसमें शिद्दत आ जाती है एल नीनो इफेक्ट की वजह से या ग्लोबल वार्मिंग की वजह से, और जहाँ गर्मी होती है उसकी गर्मी में शिद्दत आ जाती है, इसकी क्या वजह आप बता सकते हैं?
इसकी वजह तो ये जो हवा है और उस तरह के जहाँ पे बर्फानी इलाके हैं, टेम्परेट जोन है पर्टिकुलरली नॉर्थ, वहां पे क्योंकि इस गर्मी की वजह से हवा में शिद्दत आती है, उसकी स्पीड बढ़ती है, तो यकीनन उसकी सर्दी का इम्पैक्ट बढ़ जाता है क्योंकि वो सारी बर्फानी इलाकों से हवाएं ठंडी लेके आ रही होती है। तो ये तो सारा जो ताल्लुक है इसका जाहिर है उसके हवा के रुख से है, फिर तो उसकी स्पीड से भी है। अगर ये जहाँ पे ट्रॉपिकल जोन है जहाँ पे गर्मी ज्यादा होती है वहां से हवा निकलेगी तो वो ज्यादा गर्म भी हो सकती है और उसका असर ज्यादा इलाकों में मैदानी इलाकों में खासतौर पर गर्म रहता है। तो ये इसका ताल्लुक यकीनन उसके जो ये हवाएं आपने देखा होगा जो सेटेलाइट्स पे बिल्कुल एक चक्कर की तरह घूमती है, उसका असर उसी तरह होगा। तो जहाँ मौसम ठंडे हैं वहां पे तेजी से तेज हवाएं चलेंगी, जिसका नतीजा अब आपने इस बर्फानी तूफान में भी देख लिया। आपने अभी रिपोर्ट में भी सुनाया कि 35 किलोमीटर से 50 किलोमीटर फी घंटे की रफ्तार से ये अगर तेज हवा सर्दियों की मौसम में चलती है तो उसका असर कितना ठंडा हो सकता है।
जी बिल्कुल, और मैं आप लोगों को बताऊं कि इसकी वजह से भी हमारी नशरियात मुतासर हुई हैं, क्योंकि 2 दिन से यहाँ वाशिंगटन डीसी में सरकार ने अपने दफातर बंद कर दिए हैं। इस कदर बर्फ गिरी है पिछले 3-4 दिनों में कि जिसकी वजह से जिंदगी मफलूज हो गई है। न्यूयॉर्क का हाल निस्बतन बेहतर है और कुछ देर के बाद हम न्यूयॉर्क भी चलेंगे, लेकिन बुनियादी तौर पे हम यही बात कर रहे हैं कि अगर इस तरह की का मौसम में शिद्दत आ जाए तो पाकिस्तान जैसा तरक्की पजीर मुल्क इसके साथ किस तरह डील करेगा। इस वक्त हमें ज्वाइन किया है नेशनल डिजास्टर मैनेजमेंट अथॉरिटी के एक अफसर अहमद कमाल ने, और कमाल साहब आपको खुशामदीद। अहमद कमाल जी, अहमद कमाल
जी, मैं आपकी बात सुन रहा हूँ।
जी जी, तो हम यही बात कर रहे हैं कि यहाँ अमेरिका में वाशिंगटन न्यूयॉर्क जैसे शहरों में जिंदगी मफलूज होके रह गई है क्योंकि इस कदर यहाँ बर्फ आई है, लेकिन उसके बावजूद ये हम बात कर रहे हैं कि सैटेलाइट्स के जरिए क्योंकि इतला बर वक्त मिल गई तो निस्बतन कम तबाही हुई है और यहाँ बेहतर प्लानिंग हुई है। आप बताइए कि जो पाकिस्तान में आप लोगों को जो यहाँ के सैटेलाइट्स हैं वो किस हद तक मदद दे सकते हैं ताकि आप भी पेशन गोई करें और इस हिसाब से बर वक्त कोई कार्रवाई करें।
जी मैं बहुत शुक्रिया अदा करता हूँ आपने मुझे मौका दिया बात करने का। लास्ट ईयर हमने यूरोपियन सेंटर एक है यूरोपियन सेंटर फॉर मीडियम रेंज फोरकास्टिंग, उनकी फैसिलिटीज को हमने लास्ट ईयर यूज किया था और उसकी मदद से हमें प्रिसाइज किस्म की फोरकास्टिंग में बड़ी मदद मिली थी। और जब मैं प्रिसाइज फोरकास्टिंग की बात करता हूँ उसका मतलब ये है कि पॉइंट फॉर्म में किसी खास जगह पे कितनी रेन हो सकती है। मैं समझता हूँ कि जैसे भी आप बात कर रही हैं ये सैटेलाइट टेक्नोलॉजी के जरिए बेनिफिट से यकीन हर जगह पे जा सकता है और जाना चाहिए। अब जबकि हमने पेरिस एग्रीमेंट भी किया और पेरिस एग्रीमेंट में बहुत इम्पोर्टेंट آئٹم جو ہے وہ ٹرانسفر آف ٹیکنالوجی یا اس قسم کی چیزوں کے لیے, تو اس میں ایک لارج دنیا میں جہاں پہ کوئی موسم کی وجہ سے نقصان ہونے کا اندیشہ ہو, اس سلسلے میں میں سمجھتا ہوں کہ کوئی جوائنٹ ایفرٹ ہونی چاہیے تاکہ لوگوں کو اس کی مدد کرے اور لارج بینیفٹ ہو. وہ علاقے جہاں پہ لوگوں کے پاس یا نیشن کے پاس یہ فیسلٹی نہیں ہے, ترقی یافتہ نہیں ہے, وہاں پہ ترقی یافتہ ممالک اور ترقی پذیر ممالک کے درمیان معاہدہ ہو تاکہ کسی بھی صورت میں ان کی آپس میں کولیبریشن ہو سکے. میں آپ کو چیز ایک اور بھی بتاؤں, کیونکہ ابھی آپ بات کر رہے تھے اتنی زیادہ برف باری ہوئی اور سارا کچھ ہوا, یہ ساری چیزیں بڑی کلیئرلی بتا رہی ہیں کہ دنیا میں کسی بھی جگہ پہ آپ کلائمیٹ چینج اور اس کی وجہ سے آنے والی جو ناگہانی آفات ہیں ان سے آپ بچ نہیں سکتے, اور اگر بچ سکیں گے تو صرف اور صرف بہتر ٹیکنالوجی سے اور بہتر پلاننگ سے بچ سکیں گے.
یہ بتائیے کمال صاحب کہ عالمی سطح پر تو ٹیکنالوجی بہت ہی ایڈوانسڈ ہے, لیکن پاکستان کے جو محکمہ موسمیات ہے وہ کس حد تک اس وقت اہل ہے کہ دنیا میں یہ جو بڑی بڑی آفتیں آ رہی ہیں ان کی نشاندہی کرے؟
میں آپ کو بتاؤں گا, جو ہماری محلے وقوع پاکستان کا یا آس پاس کے جو علاقے یا ممالک ہیں ان سے متعلق ہمارے پاس اطلاعات نہیں جاتی ہیں. اس سلسلے میں یونائٹڈ نیشن یونائٹڈ اسٹیٹس کے جو جیسے ان کے جیولوجیکل سروے ہیں ان کے ساتھ بھی کسی نہ کسی طریقے سے معلومات کا تبادلہ ہوتا ہے. محکمہ موسمیات میں یہاں پہ ریجنل بنیادوں کے اوپر دو تین ایسے سینٹر ہیں, ایک انڈیا میں ہے ایک چائنا میں ہے, جن کے ساتھ ان کے باقاعدہ ایم او یوز ہیں جو ان کو معلومات فراہم کرتے ہیں, سیٹلائٹ بیس معلومات فراہم کرتے ہیں. میں سمجھتا ہوں کہ علاقائی بنیادے کے اندر یہ چیزیں چل رہی ہیں. میں اس چیز کا ضرور اعتراف کروں گا کہ ہم نے پچھلے دو ایک سالوں میں خاص کر کے محکمہ موسمیات میں اپنی فور کاسٹ میں جو بہترین یہ پریسیشن حاصل کی ہے اس کی بنیادی وجہ ایک تو ان کی اپنی پالیسی ضرور ہے, لیکن ساتھ ساتھ جو مختلف جگہوں سے ٹیکنالوجی کا استعمال کیا گیا ہے. مثال کے طور پہ امریکہ میں ایک سینٹر ہے ہائیڈرولوجیکل سینٹر, اگر میں غلط نہیں کہہ رہا تو اسے جو لاس ویگاس میں ہے وہاں سے انہوں نے فلیش فلڈ گارڈن سسٹم لیا ہے, اور یہ فلیش فلڈ گارڈن سسٹم بیسیکلی کنٹری میں اگر کسی جگہ پہ فلیش فلڈ کے آنے کا چانس ہو اور اس کی وجہ سے کوئی میٹرولوجی کی سچویشن بن رہی ہو تو بڑے پریسائسلی اس کو ڈیٹیکٹ کرتا ہے اور بتاتا ہے, اور پھر کمپیوٹر اس کو گیس کر کے دوسرے لفظوں میں اس کو انٹرپریٹ کرتا ہے اور پھر بتاتا ہے کہ جی یہاں پہ فلیش فلڈنگ ہو سکتی ہے. اس قسم کی چیزیں یوز ہو رہی ہیں اور ان میں اضافہ ہونا چاہیے.
جی جی کمال صاحب, ہمارے ساتھ رہے ہیں ڈاکٹر سونو خنگرانی جو ہشار فاؤنڈیشن کے چیئرمین بھی ہیں اور ماحولیات کے ماہر ہیں, ان کی طرف آتے ہیں. ڈاکٹر سونو, یہ بتائیے کہ 2010 میں پاکستان میں بڑا سیلاب آیا, کیا اس کے بارے میں سیٹلائٹس کے ذریعے کچھ معلومات پہلے سے فراہم تھی, اور اگر تھی تو اس کے باوجود اتنی تباہی کیوں کر ہوئی؟
میں نہیں سمجھتا کہ ہمیں ابھی 2010 تک یا اس کے بعد ہم نے شاید تھوڑی سی امپروومنٹ کی ہے, لیکن 2010 تک ہم نے کسی بھی ٹیکنالوجی انٹرنیشنل یا گلوبل ٹیکنالوجی سے اتنا فائدہ نہیں لیا تھا. ہم میٹالوجی کے ٹریڈیشنل میکینزم پہ یقین رکھتے تھے اور اسی سے ہمیں ملتی تھی چیزیں. تو یہ جو برس ہوئے 2010 میں, جس کی وجہ سے مختلف علاقوں میں بہت زیادہ فلڈ آئی, اس کی وجہ سے اتنا سارا پانی ایکومیٹ ہوا اور اس کا باہر ہوا, تو اس کا کہیں سے بھی اطلاع نہیں ہوا. میں نہیں سمجھتا کہ اس کے بعد بھی جو 2011 میں ہوا, 2012 میں ہوا, اور ریسنٹ پاسٹ میں چتار وغیرہ میں بھی اس طرح کے کلاؤڈ برسٹ ہوئے جس کا کوئی پیشی پہلے کوئی اطلاع اس طرح آئی ہو جہاں پہ لوگ محفوظ مقامات پہ شفٹ ہوئے ہوں. میں سمجھتا ہوں کہ اس پرٹیکولر ایریا میں ٹیکنالوجی کا بہت ہمیں سخت ضرورت ہے. یہ ٹیکنالوجی انفارمیشن باہر سے لیتے ہوں گے یقین, لیکن ہمارے پاس اپنے پاس اس طرح کا کوئی میکینزم نہیں ہے جہاں سے بتا سکیں گے. اور پہلے کی بات بتاؤں, اس کا پہلے کراچی میں اچانک رات بارش ہو گئی, تھوڑی بھی ہوئی, کسی بھی ٹی وی میں کسی بھی میڈیا میں کہیں سے بھی کوئی خبر نہیں تھی کہ آج یہاں پہ छावर होना है कराची में और पूरी कराची में अच्छी तो मैं समझता हूँ कि हमें इन चीजों की अभी तक इतना अपडेट नहीं है जिस तरह हमें होना चाहिए था। अभी मिसाल के तौर पर इस वक्त मुल्क सारे में पूरे मुल्क में बहुत शिद्दत से फॉग चल रही है जिसकी वजह से बहुत सारी फ्लाइट्स मुतासर हो रही हैं, रोड्स पे एक्सीडेंट हो रहे हैं, ट्रांसपोर्ट रात को चल नहीं सकते, इससे हमारे हाईवे बंद और हमें बताया नहीं जा रहा है कि कब तक चलेगी, इसकी सूरत हाल क्या होगी, इसकी विजिबिलिटी ठीक होगी या नहीं होगी। तो मैं समझता हूँ ये बहुत सारी चीजें हैं जिसमें टेक्नोलॉजी का सहारा लेने की और उसके ऊपर ज्यादा इन्वेस्टमेंट करने की जरूरत है। मुझे ये क्लाइमेट चेंज को शायद थोड़ा सा फोकस आया है लेकिन क्लाइमेट चेंज को टेक्नोलॉजी से लिंक कर रहे हैं, इससे कितना इन्वेस्टमेंट कर रहे हैं, इसकी बजट क्या है, ये अभी चीजें हैं।
जी 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 डॉक्टर सोनो आपने बड़ी अहम बात की क्योंकि ये जो धुंध इस वक्त फैला हुआ है खास तौर पे पाकिस्तान के नॉर्थ में इसकी वजह से हमने सुना है कि दहशत गर्दों ने भी इसका फायदा उठाकर बादशाह खान यूनिवर्सिटी में हमला किया था। आप दोनों हजरात हमारे साथ रहें, इस वक्त हमें कुछ लोगों ने कॉल भी किया है लेकिन मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से मुज़ाकरा सुन रहे हैं और हम बात कर रहे हैं अमेरिका की तूफानी बर्फबारी के बारे में जिसने न्यूयॉर्क वॉशिंगटन और दीगर शहरों को मफलूज करके रखा है। हमारे साथ इस वक्त माहौलियात के माहिर डॉक्टर सोनो खनग्रानी हैं जो सिंध में हैं और इस्लामाबाद से हैं, नेशनल डिजास्टर मैनेजमेंट अथॉरिटी के अहमद कमाल। इस वक्त एक आईडी ब्रेक।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। हमारे प्रोग्रामों में बराह रास्त शिरकत के लिए हमारा टोल फ्री नंबर याद रखिए 0800-777-8009 0800-777-89।
जी तो कॉलर्स की तरफ चलते हैं और जिला दीर से हमें कॉल किया है जुल्फिकार ने। जी जनाब जुल्फिकार।
वालेकुम बाजी साहिबा।
वालेकुम सलाम, कहिए।
मैं जुल्फिकार रेंद बलोच जिला टोबा टेक सिंह पंजाब से तलग है मेरा।
जी जी कहिए।
मेरा पहले नंबर पे तो आपको आपका शुक्रिया अदा करते हैं इतना अच्छा मौजू डिस्कस करने पर और माहरीन जो बैठे हैं इनसे भी मेरा एक सवाल है कि पाकिस्तान के पास ऐसी कोई मौसमी तब्दीली के बारे में जल्द अज जल्द बर वक्त कोई इदारा है या ऐसी चीजें जो मौसम के बारे में बताते हैं ये कहाँ से इंफॉर्मेशन मिलती है हमारे पाकिस्तान में?
जी कमाल। अच्छा एक और कॉलर हैं कामयाब बंगश ने हमें कॉल किया है। जी जनाब कामयाब बंगश।
हेलो अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जमीन पर जब गुनाहों की भरमार होगी जालिम और मजलूम का पता नहीं चलेगा, हक और बातिल का पता नहीं चलेगा, इंसाफ नहीं होगा तो अल्लाह के हम पर आते रहेंगे खुशहाली की शिकल में, जलजलों की शिकल में और तूफानों की शिकल में। मौका देने का शुक्रिया। अस्सलाम वालेकुम।
एक और कॉलर भी हैं जी आजाद कश्मीर से। जी जनाब कहिए आजाद कश्मीर से कॉलर। जी जी कहिए। अच्छा आज़ाद कश्मीर के कॉलर ड्रॉप हो गए, जूं जूं हमारे पास कॉल्स आती हैं तो हम उनको थ्रू कर देते हैं। हमारी कॉल्स ड्रॉप हो रही हैं। डॉक्टर सोनो आप ये जो कामयाब बंगश ने कॉल किया और उन्होंने और आप भी जानते हैं कि बहुत सारे लोग समझते हैं कि जब मौसमी आफत आती है तो वो गुनाहों की वजह से आती है, उससे दरकिनार जो साइंस है उस पर जरा जोर दीजिए कि साइंसी मालूमात से कितनी जानें बचाई जा सकती हैं। जी
देखिए मैं ये जो बंगल साहब ने बात की है इससे तो मेरा कोई इससे कमेंट भी नहीं है लेकिन मैं समझता हूँ कि साइंस की वजह से और साइंस में उसका इस्तेमाल करके सही इस्तेमाल करके बहुत सारे मुसीबतों से छुटकारा हासिल किया जा सकता है अगर मुकम्मल नहीं है तो उनसे नुकसान का बचाव काफी हद तक कम हो सकता है। जिसमें मैं आपको बताऊं सैटेलाइट इंफॉर्मेशन बहुत आजकल दुनिया में तरक्की कर गई है और अमेरिका का अनुसार आपने खुद दिया कि उसकी वजह से कितने मुसीबतों से काफी नुकसान बचा जा सकता है। मैं समझता हूं कि मेरा जो व्यू है
वो ये है कि पाकिस्तान जैसे जहाँ पे बारिश होती है क्लाइमेट की तरफ से, कभी साइक्लोन भी वहां पे आ सकते हैं, अर्थक्वेक भी आ रहे हैं वहां पे, फ्लड का भी आ जाता है और इस तरह की धुंध भी आ जाती है, उसके अलावा यहाँ पे और भी चीजें हो सकती हैं, डाउट भी आते हैं, तो इसके लिए टेक्नोलॉजी का सहारा लेना बहुत जरूरी है, वरना पाकिस्तान बहुत ही एक अनप्रेडिक्टेबल कंट्री होगी जिसमें हमें पता ही नहीं चलेगा कि ये किस वक्त। हेलो
जी जी जी, आपकी आवाज आ रही है बिल्कुल जी,
किस वक्त हमें किस मुसीबत आने वाली है, तो यहाँ पे पाकिस्तान जैसे तरक्की पजीर मुल्क के लिए टेक्नोलॉजी का होना, टेक्नोलॉजी में लोगों की कैपेसिटी को ठीक करना, इस पे इन्वेस्टमेंट करना और साइंस का सहारा लेना बहुत अहलियत तैयार करके गया है। अगर इसकी तरफ हम मिल जाएंगे तो यकीनन हमारा यकीन अपनी जगह पे, एतमाद हमारा अपनी जगह पे, एतकाद हमारा अपनी जगह पे, लेकिन साइंस को अगर हम एक तरफ रख लेंगे तो शायद हम उस हकीकत को झुकला देंगे जिसकी वजह से हम नुकसान होने का इम्कान पड़ जाएगा।
कमाल साहब, ये बताइए कि बहुत सारे लोग समझते होंगे कि ये जो धुंध है जो सर्दियों में ख़ास तौर पे पाकिस्तान के नॉर्थ में आ रही है वो सिर्फ और सिर्फ मौसम है और इसमें इंसानी दखल नहीं है, लेकिन आप भी जानते हैं कि जो हम साइंस है वो बताती है कि भारत में ख़ास तौर पे जहां फॉसिल फ्यूल्स जो हैं वो ज़्यादा इस्तेमाल होते हैं और कोयला जो जलाया जाता है उसकी वजह से भी ये धुआं पाकिस्तान की तरफ आ रहा है, इस हवाले से कुछ सुनने वालों को बताइए।
देखिए कि आपने जिस चीज के ऊपर इशारा किया, बहुत से आपने बिल्कुल सही इशारा किया, मैं सिर्फ एक इससे पहले कहना चाहता हूँ, डॉक्टर साहब जो फरमा रहे थे उसके बिल्कुल इनकार नहीं है, लेकिन हमें मुनहसिल कौम बिल्कुल अपने आप को अंडर एस्टिमेट नहीं करना, अगर मैं आज अंडर एस्टिमेट करूंगा तो मेरे कल आने वाला बच्चा जो वो मैं उसका तमाम नहीं दे सकूंगा, हमें कोशिश करनी है, इंशाल्लाह हम करेंगे, मिलकर करेंगे। जहाँ तक चालू क्या आपका ये फॉसिल फ्यूल की वजह से पाकिस्तान में इसके इम्पैक्ट का ये बहुत बाकायदा इसके ऊपर रिसर्च हुई है और रिसर्च के मुताबिक हमारे नॉर्दर्न एरिया में इसका मेजर इम्पैक्ट आया है। राजस्थान के इलाके में जितनी भी बेल्ट है सरहदी वहाँ पे तकरीबन 8 से 9 हजार मेगावाट के जो प्लांट्स हैं वो बाकायदा कार्बन इमिशन में बहुत ज्यादा आगे हैं। हमारे ग्लेशियर मेल्ट की जो रफ्तार में इजाफा उसकी वजह यह है कि उनके ऊपर कार्बन की डिपोजिशन हुई है और जिस वक्त इसके ऊपर हीट इम्पैक्ट करती है तो उनका मेल्टिंग रेट बढ़ता है, बाकायदा इससे रिसर्च हुई है और इस रिसर्च ने इसको साबित किया है। मैं समझता हूँ कि ये वो चीजें हैं जो ऐसे बता रही हैं कि हम किसी और के किए हुए कामों की वजह से जो अंडर डेवलप या डेवलपिंग नेशंस हैं उनको उसका नुकसान उठाना पड़ता है, इसलिए मेट्रोलॉजिकल और विंड मूवमेंट का बहुत मेजर हाथ है, बहुत मेजर दखल है। पाकिस्तान जैसे मैं अर्ज कर रहा था इससे पहले, जिस जगह पर लोकेटेड है हमें अफगानिस्तान से, इंडिया के साइड से और फिर हमारी साउथ साइड से जो सी बेल्ट है इन सारों में हमें मुख्तलिफ कह लीजिए के हाइड्रो मेट्रोलॉजिकल डिजास्टर को फेस करना पड़ रहा है। ये सारी चीजें अगर कार्बन इमिशन की जो हम बार बार बात करते हैं उसको हम कंट्रोल करें तो यकीनन इसकी रफ्तार में कमी आएगी। अदरवाइज अब यहाँ पे ये बात चल निकली है कि जी आने आने वाले 20-25 सालों में इस इलाके में वो ये जो ग्लेशियल मेल्ट है वो बड़ी एबनॉर्मल हो सकती है जिसकी वजह से इनिशियली मेजर फ्लडिंग के चांसेस होंगे और फिर उसके बाद लैंडस्लाइड हो सकती है।
जी बिल्कुल, और हम अपने अगले सेगमेंट में बात करेंगे कि इंसानों की जो काम है उनकी वजह से इस वक्त पूरा पूरी धरती किस तरह और उसकी उसका मौसम किस तरह मुतासिर हो रहा है, लेकिन हम कुछ कॉलर्स की तरफ चलते हैं, कुछ कॉल्स ड्रॉप हो गई हैं लेकिन जो इस वक्त हैं शब कदर चलते हैं जहां से शाहजहां कुछ कहना चाहते हैं। शाहजहां जी कहिए।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
बाजी मेरे माहरीन साहिबान से ये सवाल है कि ये अक्टूबर के महीने के बाद तकरीबन 600 दफा से ज्यादा जल्जले आए हैं, ये यहाँ पर और मौसम जो है ना, मैं जब से कहता हूँ 60 साल से मेरी उम्र है, अभी तक इतना मकसद है कि धुंध और इतनी सर्दी इस जनवरी के महीने में कभी नहीं पड़ी जिस तरह की अभी पड़ रही है, ये वजह क्या है हमारे हिसाब से, मेरा ये सवाल है।
अच्छा, शुक्रिया आपके कॉल करने का। मुरीद खान ने कॉल किया है मियांवाली से। जी जनाब कहिए।
अस्सलाम वालेकुम जनाब, दो ख्याल रियाज कर रहा हूँ। मैं ये कहता हूँ कि ये जो बढ़ती हुई आबादी है ये दुनिया के लिए एटम बम से भी खतरनाक है और ये आबादी पर कंट्रोल करना चाहिए और हम जो है दरख्त काट कर जंगल जंगल खत्म करके आबादी बना रहे हैं तो हमें तो कोई सोच भी नहीं है कि भाई जंगल फायदेमंद है या नुकसानदेह है।
बड़ी अच्छी बात की आपने, बहुत शुक्रिया आपके कॉल करने का। और पेशावर से कॉल किया है अरशद ने।
पेशावर से आसिफ बात कर रहा हूँ।
जी जी कहिए कहिए।
हेलो।
जी जी कहिए।
पाकिस्तान के फौज में वो सलाहियत है कि वो दाइश पे काबू कर सके?
आप जरा मौजू से हट गए हैं। हम दाइश के अलावा इस वक्त मौसमियाती तब्दीलियों के हवाले से बात कर रहे हैं। हमें बखर से कॉल किया है सैफुल्ला ने। जी जनाब कहिए सैफुल्ला।
अस्सलाम वालेकुम मैडम।
वालेकुम सलाम।
मैं सैफुल्ला अर्ज कर रहा हूँ जी बकर दे बाजी, ये मौसमी जो आजकल फैक्ट्रियां हैं, भट्ठे हैं और दरख्त काटे जा रहे हैं और ये सब आलूदगी का बहस बन रहे हैं सर, तो पानी पानी भी आलूदा हो गया है सर, पानी भी नमकीन किस्म का हो गया है। ये महरीन से ये गुजारिश है कि इसके बारे में क्या फरमाते हैं सर?
तो आज आज जी जी बड़ा अच्छा
खराबी है।
जी जी, जी
मैं एक और अर्ज करना चाहता हूँ, कुछ तकनीकी खराबी है जिससे ये हमारे महरीन की बातें साफ नहीं सुनाई दे रही सर।
अच्छा डॉक्टर सोनो, आप अगर ऐसी जगह खड़े हों कि जहाँ हम आपको बेहतर सुन सकें, लेकिन जिस तरह से सवालात उठाए गए हैं खास तौर पे क्योंकि आप थरपारकर के इलाके में हैं, आप जाते रहते हैं वहाँ पर और वहाँ आलूदा पानी आता है, कुछ इस पर रोशनी डालिए कि लोग किस तरह से अपने पानी को महफूज रख सकते हैं, उसको साफ रख सकते हैं। जी
से आ रहा है चाहे लहर में आ रहा हो चाहे बारिश की तरफ से आ रहा हो जो सरफेस पे आता है, और दूसरा अंडरग्राउंड है और हमारे जितने भी शेलो अंडरग्राउंड एक्वीफर है वो सारा पॉल्यूट हो चुका है उसकी जरात के केमिकल्स की वजह से और फैक्ट्री के फुजरे की वजह से, तो वो पानी यकीनन उसकी क्वालिटी पूरे पाकिस्तान में और खास तौर पे जहाँ पे अर्बन एरियाज हैं जहाँ पे आबादी ज्यादा है वहाँ पे कोई इतना खास साफ नहीं है। थरपारकर का जहाँ तक ताल्लुक है तो वहाँ पे तो मैदनियात है पानी में, क्लोराइड वगैरह का उसका तो टोटल एक नया सिलसिला है जिसको इन सबको साफ रखने के लिए पानी तो ये है कि अच्छे फिल्टर प्लांट्स हों जो ये सारे केमिकल्स को खत्म कर सकें। इनमें ज्यादा पानी के सबसे ज्यादा जो बेहतर रूरल एरियाज में या देहात में जो तरीकेकार है वो उबाल के पीने का है। अगर उबाल के पिए तो शायद कुछ सेडिमेंट नीचे वो उसके सेटल भी हो सकते हैं, कुछ मिनरल्स भी सेटल हो सकते हैं और पानी जो पीने का है वो शायद साफ मिल सकता है। इसके अलावा मुझे तो बिल्कुल समझ में नहीं आ रहा कि इतने बड़े पैमाने पे या सरकार इतना बड़ा जो वाटर प्लांट्स लगाती है, वाटर फिल्टर प्लांट्स होते हैं, वाटर सप्लाई उसमें इतनी इन्वेस्टमेंट करे कि ये पानी क्लीन होकर फ्लोइंग होकर लोगों को मिले, तो ये हर जगह टैप वाटर अवेलेबल भी नहीं है और पाकिस्तान की 60% आबादी को पानी मैसर है, बाकी 40% आबादी को तो पानी साफ पीने के लिए मैसर ही नहीं है। तो ये नया बाब है जिसको बहस करने की जरूरत है, इससे ज्यादा बहुत ज्यादा काम होने की जरूरत।
जी बिल्कुल। कमाल साहब आप भी हमें बताएं, जाने से पहले जिस तरह से कॉलर ने इशारा दिया कि जलजले बहुत ज़्यादा तादाद में हो रहे हैं, जाहिर है हम चाहते थे कि महकमा मौसमियात से कोई आकर इसके बारे में बताए, लेकिन आपकी अपना मुशाहिदा क्या है, आप क्या समझते हैं वजूहात क्या हैं इसकी?
जी देखिए जी, इस इलाके में दो बेल्ट है, एक यूरेशियन बेल्ट कहलाती है और दूसरी इंडियन बेल्ट कहलाती है। जब भी इनके दरमियान में मूवमेंट होती है, प्रेस होती है, तो उस वक्त ये जिले इनिशिएट करते हैं। मैं बिल्कुल सिंपल लैंग्वेज में बताना चाह रहा हूँ, लेकिन ये जितने भी ये कॉलर ने बिल्कुल ठीक बात की कि अक्टूबर के बाद से आफ्टर शॉक कहने या जिले बहुत आए हैं
और उसकी मेजर वजह ये है कि ग्राउंड में जो इतिहास पैदा होता है एक दफा किसी वहीकल की कैफियत से, तो उसके बाद कुछ एनर्जी होती है जो बीच में रुकती है, तो एनर्जी फिर वक्फे वक्फे से जब रिलीज होती है तो उस रिलीज होने की वजह से ये आपके स्टॉक्स आते हैं। हमारे अपने मुशाहदे के मुताबिक और जो रिसर्च जिस पैमाने की गई है इसके मुताबिक अब इस इलाके में ये एक्टिविटी चल रही है और इसमें हमें जरूरत इस चीज की है कि हम अपनी प्रिपेयरनेस को और अपनी इसके मुतालिक आगाही और अवेयरनेस को बेहतर बनाए, क्योंकि खुदा न खासा कोई मेजर योजना जो है उसके मुतालिक जो पेशन गई होती है ये बताते हैं कि अगर 7 या 8 का कोई योजना है तो वो एक खास ड्यूरेशन के बाद दोबारा आता है। बाद जगह पे इसके बारे में है कि ये 70 सालों के बाद या 80 सालों के बाद आएगा, लेकिन असल बात ये है कि हमें अदरवाइज जल्जले के मुताबिक जिसके लिए हम पेशेंट गाइड नहीं कर सकते सबकी प्रिपेयरनेस की और ज्यादा से ज्यादा लोगों के दरमियान में अवेयरनेस की जरूरत है। हाँ, आपके तमाम से बता दूं
कि
हमने एक प्रोसेस शुरू किया है और उस प्रोसेस के तहत हम हमारे जो एग्जिस्टिंग इस वक्त बिल्डिंग कोड है उन बिल्डिंग कोड को हम रिवाइज कर रहे हैं ताकि उनके अंदर जो लेटेस्ट जनरेशन है उनको इनकॉर्पोरेट किया जाए और उसके मुताबिक उनको लागू करें। इसके अलावा नेशनल डिजास्टर मैनेजमेंट अथॉरिटी ने इन सारी चीजों को देखते हुए पाकिस्तान इंजीनियरिंग काउंसिल के साथ मिलकर बेड़ा उठाया बिल्डिंग कोड की इम्प्लीमेंटेशन का। इसी तरह में इंशाल्लाह अगले माह में हमने एक तजवीज लेके हुकूमत की हिदायत से हुकूमत के पास जा रहे हैं ताकि उसके पर बहस की जाए और बाद में उसको लेजिस्लेशन का हिस्सा बना के लागू किया जाए और इसकी इम्प्लीमेंटेशन में वो तमाम कह लीजिए के जुर्माने और सजाएं शामिल हो ताकि इसका कोई नॉन इम्प्लीमेंटर हो तो वो मिसाल बनाया जाए और फिर इसकी इम्प्लीमेंटेशन तरीके से इंश्योर हो। इसी तरीके से आखिरी बात ये आपसे इलम में हो गया कि पिछले चंद सालों से ये फायर के इश्यूज या आग लग जाने के इश्यूज बहुत है, तो फायर सेफ्टी कोड के पर भी उसी रफ्तार से काम जारी है और अल्हम्दुलिल्लाह मैं यकीन से कह सकता हूँ कि हमने इसके लिए 31 मार्च 2016 की डेट रखी है, कुछ तारीख तक हमने ये कोड बना के इनको भी आगे प्रोसेस करना है अप्रूवल के लिए और इनको लागू करने के लिए। तो ये वो चीजें हैं जो आहिस्ता आहिस्ता फिर प्रेजेंस की तरफ अवेयरनेस की तरफ लेके जाएंगी।
अच्छा, बहुत शुक्रिया। इस मोड़ पे हम शुक्रिया अदा करते हैं नेशनल डिजास्टर मैनेजमेंट अथॉरिटी के अफसर अहमद कमाल का और उनके साथ थे माहौलियात के माहिर और हिशार फाउंडेशन के सरबरा डॉक्टर सोनू खनगरानी। बहुत शुक्रिया और खुदा हाफिज। इसके बाद एक ब्रेक लेते हैं।
अस्सलाम वालेकुम पाकिस्तान।
The heartbeat of Pakistan. This is FM 100.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से मुज़ाकरा सुन रहे हैं और हम बात कर रहे हैं अमेरिका में तूफानी बर्फबारी के बारे में जिसने न्यूयॉर्क, वाशिंगटन और शिमाली मशरकी अमेरिका के कई इलाकों को अपने लपेट में ले लिया है। इस वक्त हम लौटते हैं न्यूयॉर्क की तरफ जहां से हमें ज्वाइन किया है डॉक्टर रिहाना लतीफ ने, उनसे हम बात करेंगे और पाकिस्तान से होंगे एक माहौलियात के माहिर तनवीर आरिफ जो सोसाइटी फॉर कंजर्वेशन एंड प्रोटेक्शन ऑफ द एनवायरनमेंट के सरबराह हैं और इस वक्त बताया जा रहा है कि वो भी लाइन पर हैं, लेकिन क्योंकि कुछ लोग होल्ड पे हैं उनको भी हम लेंगे। उससे कबल हम चलते हैं एक रिपोर्ट की तरफ जो कि हमारी साथी बहजत जिलानी ने तैयार किया है ब्लिजर्ड 2016 के बारे में। आइए सुनते हैं।
امریکہ کے مشرقی ساحل کے ساتھ لاکھوں افراد اپنے گھروں کے سامنے سے برف ہٹا رہے ہیں. اس برف کے طوفان کو ریکارڈ کے حساب سے سب سے بڑے چند طوفانوں میں سے ایک قرار دیا جا رہا ہے. بعض افراد نے ہفتے کو دیر گئے ہی برف ہٹانے کا کام شروع کر دیا جب برف باری میں کمی ہوئی. واشنگٹن کے علاقے میں اس وقت تک 60 سینٹی میٹر برف گر چکی تھی.
Just staying warm and, you know, taking breaks because it takes a lot of energy when you're shoveling this amount of snow.
واشنگٹن کی مکین شرلی کہہ رہی ہیں کہ اپنے آپ کو گرم رکھنے کے لیے برف ہٹاتے ہوئے وقفہ کرنا ضروری ہے کیونکہ اس میں انتہائی طاقت درکار ہوتی ہے جب اتنی برف ہٹانا ہو. اگر آپ اس ساری برف کو ایک ہی وقت پر ہٹانا چاہیں گے تو یہ آپ کے لیے خطرناک ہو سکتا ہے, اس لیے آپ کو رک رک کر یہ کام کرنا پڑتا ہے. بعض افراد کے لیے برف ہٹانے سے پہلے ہی ایک چیلنج بن جاتی ہے. یہ صاحب کہہ رہے ہیں کہ آج صبح جب ہم باہر آئے تو اپنے گھر کا دروازہ ہی نہیں کھول سکتے تھے کیونکہ وہاں برف کی ایک موٹی تہ جمی ہوئی تھی. برف کو ہٹانے والے ٹرک توقع ہے آئندہ کئی روز تک 24 گھنٹے اپنا کام جاری رکھیں گے کیونکہ شہر میں سڑکوں کو آمد و رفت کے قابل بنانے کی کوششیں جاری ہیں. جو سڑکیں اور شاہراہیں جمعے کی شام سے برف سے ڈھکی ہیں اور ان پر آمد و رفت ممکن نہیں. ادھر نیو یارک میں بیشتر افراد پیدل ہی سڑکوں پر چلتے نظر آ رہے ہیں کیونکہ گاڑیوں پر سفر میں پابندی ہے, جس کی وجہ یہ ہے کہ سڑکوں کو صاف کرنے والے عملے کو اپنا کام کرنے میں کوئی دشواری نہ ہو. امریکہ میں اس طوفان کی وجہ سے کم از کم 9 اموات ہو چکی ہیں. ان میں ٹریفک کے حادثات بھی شامل ہیں جو نارتھ کیرولائنا, کینٹکی اور ٹینیسی میں سڑکوں پر برف جمنے کی وجہ سے ہوئے. لوگوں کی ایک بڑی تعداد ہزاروں کی تعداد میں پرواز منسوخ ہونے کی وجہ سے ایک ہی جگہ پر پھنس کر رہ گئی اور امید کی جا رہی ہے کہ پروازوں کا سلسلہ جلد شروع ہو جائے گا.
جی, میں آپ لوگوں کو بتاؤں کہ 27 کے قریب اموات ہوئی ہیں اور ابھی تک یہاں واشنگٹن ڈی سی میں سرکار کے دفاتر کھلے نہیں ہیں کیونکہ اس قدر برف ہے. لیکن نیو یارک چلتے ہیں جہاں سے ہمیں جوائن کیا ہے سائیکیٹرسٹ ڈاکٹر ریحانہ لطیف نے. ڈاکٹر ریحانہ, آپ کے ہاں بھی بہت ہی تاریخی قسم کی برف گری, لیکن یہ بتائیں کہ کیونکہ پیشن گوئی میرا خیال ہے کہ کئی دن پہلے کافی اچھی طرح سے دی گئی تھی, اس کی وجہ سے آپ کے خیال میں کس حد تک نقصان ہونے سے جو ہے وہ نیو یارک بچ گیا؟
جی السلام علیکم. جی میں سمجھتی ہوں کہ بہت کم, اس لحاظ سے جس لحاظ سے برف گری تھی یہاں, اس لحاظ سے بہت کم اموات سننے میں آئی ہیں. بولتے ہیں کہ اگر یہ بین نہ ہوا ہوتا کہ ہم ڈرائیو کر سکیں یا باہر نکل سکیں اور ہم کو سمن ملنے کا خطرہ نہ ہوتا, تو لوگ جو ہیں وہ باہر ڈرائیو ضرور کرتے اور ایکسیڈنٹ بہت زیادہ ہوتے, بہت زیادہ پائل اپ ہوتا. ایکسیڈنٹ کے علاوہ جانوں کا اور مالوں کا بہت نقصان ہوتا. تو میں سمجھتی ہوں ایک لحاظ سے یہ بہت بہتر ہوا کہ لوگوں کو باہر جانے کے لیے منع کر دیا, تو ایک طرح سے انہوں نے لمٹ کر دیا کافی. لیکن لوگوں نے پھر بھی اپنے گھروں کے باہر جب برف نکالنی شروع کی ہے, 90% جو لوگ جن کی اموات ہوئی ہیں وہ وہی ہوئی ہیں جنہوں نے اپنے گھر سے باہر نکالنے کی کوشش کی برف کو, یا اپنی گاڑیوں میں بیٹھ کے اپنی گاڑیوں کو گرم کرنے کی کوشش کی جس سے ان کی گاڑی برف میں پھنس گئی اور ان کا ایگزاسٹ سسٹم جو ہے وہ مواد فائل پوائزننگ اندر کرتا رہا ان کی گاڑی میں. اور 2-3 اموات سننے میں آئی ہیں کہ ایک مدر, ایک عورت اور اس کے بچے کی جیسے طرح ہوئی, اور کئی لوگوں کی ڈیتھ اس طرح ہوئی ہے کہ وہ اپنی گاڑی میں گرم کرنے کی کوشش کر رہے تھے اور گاڑی کے اندر ان کو یہ سمجھ میں نہیں آ رہا تھا کہ باہر جو برف پڑ رہی ہے وہ ایگزاسٹ فین کو بند کر دیا, آکسیجن کے جو جہاں سے مونوآکسائڈ پوائزننگ ہو سکتی ہے وہ بند ہو گئی اور مونوآکسائڈ پوائزننگ ان کی گاڑی میں آتی رہی اور وہ مر گئے. تو یہ چیزیں جو ہیں احتیاط کرنا پڑتی ہے. لیکن جہاں تک حکومت کا تعلق تھا اس نے کافی حد تک کنٹرول کر لیا بہت سے ایکسیڈنٹ کو, پھر اس پہ ایک وجہ سے لوگ جو ہیں باہر نہ نکلیں اور ڈرائیو نہ کریں چاہے جتنی بھی ضرورت ہو, کیونکہ ایمبولینسز بھی کافی اسٹک ہو رہی تھیں اور دوسری جو ضروری چیزیں تھیں بسز وغیرہ اسٹک ہو گئی, کافی ٹرکس جن کے برف کو اتارنے والے ٹرکس تھے وہ بھی کافی سنا ہے ڈیمیج ہوئے ہیں. اور آبویسلی یہ جو ایئر کے ایئر لائن فلائٹس ہیں یہ بھی کافی بند ہوئی اور ان کی کینسلیشن ہوئی, جس سے ہزاروں لوگ جو ہیں ایئرپورٹ سے بیٹھے رہے. لیکن اب آہستہ آہستہ انہوں نے تھوڑا تھوڑا ایئرپورٹ کو کھلنا شروع کیا ہے اور اب جو ہے تو حالات تھوڑے سے بہتر ہوں گے, کیونکہ اب ٹیمپریچر جو ہے تو بڑھ رہا ہے تو تھوڑی سنو بھی پگھل رہی ہے, لیکن ابھی تک فائلز اینڈ فائلز آف سنو جو ہے آپ کو نظر آئی ہے ہر جگہ. اور ایک عجیب بات جو میں ایک دفعہ دیکھ رہی ہوں وہ یہ ہے کہ بہت سے ٹرک برف کے بہت بڑے بڑے تودے کے تودے اٹھا کے لے کے جا رہے ہیں. اور سب سے زیادہ مزہ جو آیا ہے وہ واشنگٹن ڈی سی کے پینڈا کو مزہ آیا ہے. وہ بڑے ان کی ایک تصویر بڑی اچھی لگتی ہے جب لوگ بات کرتے ہیں ٹی این ٹی این. واشنگٹن ڈی سی میں جو زو ہے اس میں ٹی این ٹی این جو پینڈا ہے وہ بہت برف سے کھیل کے اور بڑا اس سے لگتا ہے کہ وہ بہت انجوائے کر رہا ہے برف کو جیسے بچے انجوائے کرتے ہیں.
جی جی
بیکیم ا ویری پاپولر تھنگ.
جی جی ڈاکٹر ریحانہ, ہم پاکستان چلتے ہیں جہاں سے ایک ماحولیات کے ماہر تنویر عارف نے ہمیں جوائن کیا ہے. وہ ایک غیر سرکاری ادارہ اسکوپ کے سربراہ ہیں. تنویر عارف آپ بتائیے, آپ پاکستان میں ہیں لیکن آپ کے علم میں ہے کہ ناسا کے جو سیٹلائٹس ہیں ان کے ذریعے کافی دن پہلے پیشن گوئی کی گئی تھی کہ نیو یارک واشنگٹن جیسے شہروں پر ایک بہت بڑا سمندری طوفان, ایک برفانی طوفان آ رہا ہے. یہ بتائیے اس طرح کی جو سیٹلائٹس ہیں یہ پاکستان کے اندر بھی اور وہاں جو موسمیاتی تبدیلیاں ہیں اس کی پیشن گوئی کرنے میں کس حد تک مددگار ثابت ہو سکتی ہیں؟
جی آج کل تو یہ ورلڈ میٹرولوجیکل آرگنائزیشن ڈبلیو ایم او کے تحت وہ تمام ایک پورا گلوبل نیٹ ورک ہے, اور یہ جو پیشن گوئیاں ہوتی ہیں یہ مقامی انسٹیٹیوشن ادارے بھی کرتے ہیں اور بین الاقوامی ادارے بھی کرتے ہیں, تو ان کا آپس میں کوآرڈینیشن بھی ہوتا ہے. اور ایک جس کو ہم کہتے ہیں کہ ارلی وارننگ سسٹم جو ہے وہ بھی موجود ہے. تو یہ بس ٹیکنالوجی کی کرامات ہیں کہ اس وقت پوری دنیا گلوبل ولیج بن گئی ہے اور آپس میں انفارمیشن کا تبادلہ بھی ہوتا ہے. اور یہاں بھی کچھ پیشن گوئیاں ہیں کہ جو آنے والا سال ہے وہ کافی گرم سال ہوگا, کیونکہ ان سال جو ہے پاکستان میں جو سردی پڑنی تھی اتنی سردی ابھی نہیں پڑی ہے, خاص طور پر ساؤتھ میں جو ہے وہ اتنی سردی نہیں پڑی ہے. ابھی پنجاب میں شروع ہوئی ہے, کافی لیٹ ایک سپیل آیا ہے سردی کا, لیکن توقع یہ کی جا رہی ہے کہ اس سال جو موسم گرما ہوگا وہ شاید پھر گرم ترین سال ہو موجودہ جو 5-6 عشرے ہیں ان کا.
امریکہ کے بارے میں بھی یہی کہا گیا کہ 2015 جو ہے وہ بھی گرم ترین سالوں میں اس کا شمار ہوتا ہے. جیسے کہ آپ بھی جانتے ہیں کہ جہاں جہاں موسم ہے اس میں شدت آتی جا رہی ہے. اس طوفان کے حوالے سے کچھ بتائیے, یہ جو طوفان امریکہ میں آیا اس میں شدت کس وجہ سے آئی, آپ کا تجزیہ کیا ہے اس سلسلے میں؟
دیکھیں یہ تو مختلف انڈیکیٹرز ہیں, مختلف جو اقوام متحدہ کا جو کلائمیٹ پینل تھا نے بھی یہی کہا ہے کہ ٹیمپریچر جو ہے وہ یعنی زمین کی سطح کا ٹیمپریچر بھی بڑھ رہا ہے, سمندروں کا جو سمندروں کا جو پانی ہے وہ بھی گرم ہو رہا ہے, اور گلیشیئرز جو ہیں وہ پگھل رہے ہیں. تو جب گلیشیئر پگھلتے ہیں تو سمندر میں ٹھنڈا پانی آ جاتا ہے, مطلب اس کا ٹیمپریچر کم ہو جاتا ہے, جس کی وجہ سے جو ہواؤں کا نظام ہے اس میں ایک یعنی گڑبڑ ہوتی ہے, ڈسٹربینس آتی ہے, تو اس سے مختلف طوفان جو ہیں وہ جنم لیتے ہیں مختلف طریقے سے. مطلب یہ بہت ہی کمپلیکیٹڈ سائنس ہے, میں تو بہت آسانی سے اس کو بتا رہا ہوں, لیکن یہ ہے کہ مطلب یہ ایک وشیش سرکل ہے, گرمی بڑھے گی تو برف پگھلے گی, اور برف پگھلے گی تو سمندروں پہ جو سمندروں کا پانیوں کا ٹیمپریچر ہے وہ اچانک کم ہوگا, اور اس کے کم ہونے سے پھر ایک نئے طوفان جنم لیں گے. اور پھر یہ طوفان اس قسم کے ہوتے ہیں کہ یہ پھر بہت زیادہ برف باری اور اس طرح کے جو ابھی امریکہ میں آیا ہوا ہے اس کا باعث بنتے ہیں. یہ کلیئرلی مطلب ایک موسمیاتی تبدیلی ہے جو کہ ایک نارمل سائیکل والی تبدیلی ہم اس کو نہیں کہہ سکتے. یہ اس میں غیر معمولی جو ہے شواہد نظر آ رہے ہیں, اور اس طرح کے جو سائیکلز ہیں ابھی ایشیا میں بھی سردی کی لہر آئی ہوئی, اور ابھی یہ پریڈکٹ کیا گیا ہے کہ کافی گرمی ہوگی پوری دنیا کے اندر.
جی جی بالکل. آپ دونوں مہمان ہمارے ساتھ رہے, ہم کچھ کالرز کی طرف چلتے ہیں. ہمیں کوٹ اڈو سے کال کیا ہے رانا دلشاد نے. جی جناب.
جی السلام علیکم, بہت شکریہ نفیسہ. وہ ٹی وی پہ بھی ہم دیکھ رہے ہیں یہ نیو یارک میں یا واشنگٹن میں بہت زیادہ برف پڑ رہی ہے, تو اس میں آپ بتائیے آپ وہیں رہتی ہیں, یہ جو بجلی کا نظام ہے اس کا کیا ہوتا ہے, اور دوسرا آپ لوگ جو ہے آفس کیسے آتے جاتے ہیں؟ ٹی وی پہ تو ہم دیکھتے ہیں بہت زیادہ جو ہے نا برف ہی برف ہے جس کی کوئی انتہا نہیں.
جی جی,
یہ آپ سے سوال ہے میرا.
جی شکریہ آپ کے کال کرنے کا. اور فیصل آباد چلتے ہیں جہاں سے ڈاکٹر ظفر اقبال کچھ کہنا چاہتے ہیں. جی جناب کہیے.
جی السلام علیکم. جی
وعلیکم السلام.
بہت شکریہ. بات یہ ہے کہ یہ جو طوفان برفانی طوفان اور اس کے بارے میں پیش گوئی ناسا کی اور یہ سارے کلائمیٹ چینج جو آ رہی ہیں, یہ تو اس کے بارے میں تو انٹرنیشنل طور پر بہت سے فورم پر اس کے متعلق سوچ بچار ہو رہی ہے, چونکہ ہر سال ایک درجہ جو ہے وہ کلائمیٹ میں اضافہ ہو رہا ہے ہیٹ کا, اور اس کے ساتھ ساتھ جو ناسا کے علاوہ جو موجودہ ریسرچ ہے خلائی, تو اس میں بھی یہ ہے کہ وہ سیارے جو ہیں وہ قریب آ رہے ہیں جن کی وجہ سے سمندروں میں تبدیلی آ رہی ہے, درجہ حرارت بڑھ رہا ہے, تو یہ ایک قدرتی عمل ہے. تو ہمارے پاس تو یہی ہے کہ ہم اپنی موجودہ سائنٹیفک جو ہمارے پاس ٹیکنالوجی ہے اس کے ذریعے ہم یہ پتہ لگا لیں کہ ہم کتنا اس سے بچ سکتے ہیں اور کیسے بچ سکتے ہیں اور کیوں کر نقصان سے بچا جا سکتا.
جی شکریہ آپ کے کال کرنے کا. شکریہ آپ کے کال کرنے کا. ڈاکٹر ریحانہ کچھ آپ تبصرہ کیجئے. آپ بھی جانتی ہیں کہ یہاں پر کیونکہ ناسا سیٹلائٹس کی وجہ سے بہت پہلے پیشن گوئی ہو گئی تھی کہ یہ برفانی طوفان آنے والا ہے, اس کے بعد آپ بھی جانتی ہیں کہ کئی گورنرز نے اور میئرز نے پریس کانفرنسز کی اور لوگوں سے کہا کہ وہ اندر رہیں, بجلی کے جو لوگ ہیں ان کو بھی ہدایات دی گئیں. اس حوالے سے آپ کتنی مطمئن ہیں کہ بالکل صحیح کام چلا نیو یارک میں؟
میں سمجھتی ہوں کہ 80% جو ہے وہ ہم کو جو ہدایات ملی اس کے لحاظ سے بالکل صحیح رہا. اگر ہم لوگوں کو اتنا زبردست تیاری نہیں کرتے, لوگ اپنے گھروں میں تیاری کرتے ہیں, کھانے پینے کی چیزیں لاتے ہیں, شور کرتے ہیں کہ ساری چیزیں بچوں کے لیے کھانے ہوں, کپڑے ہوں, سب کچھ ہو, تو میں سمجھتی ہوں کہ یہ جتنا اب ناسا نے ایکوریٹ بہت ایکوریٹ پریڈکشنز کرنے لگے ہیں پہلے کے مقابلے میں. اب آپ دیکھیں گے کہ اگر نیویگیشن سسٹم کو بھی دیکھیں گے پہلے کے مقابلے میں اور سے زیادہ سے زیادہ سے زیادہ ایکوریٹ اور پریسائز ہوتا جا رہا ہے, تو اسی طرح ناسا کا سسٹم بھی پریسائز ہوتا جا رہا ہے کہ وہ بتائے ہمیں کہ اب کتنے عرصے کے بعد کیا موسم ہوگا, کب ہوگا, کیسے ہوگا. تو میں سمجھتی ہوں کہ ساری دنیا اس چیز سے بہت فائدہ اٹھا سکے گی, کیونکہ جیسے آپ نے کہا پاکستان میں, اگر پاکستان میں ایسا کوئی زلزلہ کا ایک ایسی چیز ہے جو ان کو ابھی تک پتا نہیں لگا ہے کہ کب زلزلہ آ سکتا ہے, اور جس کی وجہ سے کئی زلزلے جو ہیں وہ مس ہوئے ہیں کئی کئی جگہوں پہ, لیکن برف باری کا ویدر کا چینجز جو ہے یہ کافی ایکوریٹلی اب ہم کو پتا لگ رہی ہیں, جس کی وجہ سے ہم لوگ احتیاط برت سکتے ہیں. ادر وائز اگر ہم نہیں کر سکتے تھے یہ احتیاط تو بہت سے لوگ مرتے, بہت سی جانیں جاتی. الیکٹریکل سسٹم یہاں کا جو ہے وہ ابھی پرانے گریڈ پہ چل رہی ہیں, لیکن خدا کے شکر سے کوئی ایسا مسئلہ ہوا نہیں کہیں بھی الیکٹریسٹی کا یا لائنیں ٹوٹنے کا, یا ایسا سنا نہیں کہ اتنا جیسے پچھلی سیزن میں ہو جاتا ہے کبھی کبھی, یہاں پہ کٹرینا ہوا یا کوئی اور بڑا مسئلہ آیا تو بہت زیادہ اس میں تباہی ہوئی. اب اتنی تباہی نہیں سنی اور لوگ جو ہیں وہ کافی مطمئن ہیں کہ چیز بہت آرام سے آیا اور چلا گیا.
جی جی, اور جتنے حادثات ہوئے ہیں ظاہر ہے اگر لوگ گریز کرتے ہائی ویز پہ چلانے سے تو اور بھی کم اموات ہوتی, یہ بھی آپ کے علم میں ہے. آپ ہمارے ساتھ رہیں, ہم کچھ مزید کالرز کی طرف چلتے ہیں. مظفر آباد سے کال کیا ہے راجہ زاہد نے. جی جناب کہیے.
السلام علیکم. جی
وعلیکم السلام.
جی راجہ زاہد بلنا بانی مظفر آباد آزاد کشمیر سے بات کر رہا ہوں. امریکہ میں جو یہ اتنا سخت برف کا طوفان آیا ہے, میں جہاں سے آپ کو کال کر رہا ہوں تقریباً ہر سال
جب بھی برف پڑتی ہے ڈھائی تین فٹ چار فٹ تک ہو ہی جاتی ہے, لیکن زندگی کبھی مفلوج نہیں ہوئی. یہ ہر سال پڑتی ہے اس جگہ پہ, تو ابھی ریسنٹلی پڑی ہے اور ابھی میرا خیال ہے کہ اسی جو ویک اپ پیشن گوئی ہوئی ہے کہ دوبارہ برف کا ایکسپیل آئے گا, ممکن ہے ڈھائی تین فٹ تک دوبارہ پڑ جائے. لیکن زندگی اتنی مفلوج نہیں ہوتی جتنی امریکہ میں وہ جو طوفان آیا ہے برف کا, اس کی وجہ سے ہو گئی ہے. ممکن ہے وہ کبھی کبھار آتا ہے تو جس وجہ سے لوگ اتنے وہ سسپیشیس ہو گئے ہیں. دوسری طرف یہ ماہرین بیٹھے ہوئے ہیں, میں ان سے یہ کہنا چاہوں گا, یہ جو ایٹمی تجربات ہوئے ہیں, پھر ابھی ہائیڈروجن بمب کا بھی تجربہ کوریا نے کیا, تو یہ جو تجربات ہو رہے ہیں یہ بھی سائنس ہی کی بدولت ہو رہے ہیں. تو ایک طرف سائنس آپ کو پریڈکٹ بھی کر رہی ہے طوفانوں کے بارے میں, دوسری طرف سائنس ہی کی وجہ سے اتنی بڑی تجربات ہوتے ہیں جو پولوشن کا باعث بنتے ہیں اور موسمیاتی تبدیلی کا باعث بنتے ہیں. تو ان کو روکنے کے حوالے سے کیا امریکہ جیسا اب ملک سنجیدگی کی طرف سنجیدگی سے سوچنا شروع ہوگا جب یہ طوفان سے نفرت آزما ہوگا؟
بڑا اچھا سوال آپ نے پوچھا ہے. واشنگٹن کے حوالے سے تو میں یہ بتا سکتی ہوں کہ یہاں پر تو یہ تاریخی تھا, طوفان تھا. عام طور پہ واشنگٹن کے علاقے میں اس طرح کے طوفان نہیں آتے. نیو یارک میں بھی یہ کافی اس نے ریکارڈز توڑے ہیں. اگر آپ بوسٹن وغیرہ کی طرف جاؤ تو وہاں پر تو طوفان سمندری, یہ جو برفانی طوفان ہیں وہ عام ہے, لہٰذا وہاں تیاری زیادہ ہوتی ہے. آپ کا جو دوسرا سوال ہے اس کے لیے میں تنویر عارف کی طرف آتی ہوں. تنویر عارف, یہ بتائیے, ایک جنرل سوال جو کہ کالر نے اٹھایا وہ یہ ہے کہ انسانی جو عمل دخل ہے وہ آپ کے خیال میں کس حد تک عالمی درجہ حرارت کو بڑھانے میں اس وقت ذمہ دار ہے؟
جی, وہ تو ظاہر ہے کہ جو ہم ایندھن یوز کرتے ہیں, نامیاتی ایندھن یا فوسل فیول, اسی سے یہ ساری گیسیں بنتی ہیں, جس میں سب سے زیادہ کاربن ڈائی آکسائڈ اور پھر اس کے علاوہ مویشیوں کے جو گوبر ہوتا ہے اس سے پھر یہ میتھین گیس بنتی ہے, اور اس کے علاوہ دوسری اور گیسیں ہیں جو صنعتی یا یہ ٹرانسپورٹ کے عمل کے نتیجے میں پیدا ہوتی ہیں. تو بیسیکلی ہم لوگ تو ایک خودکشی کی طرف بڑھ رہے ہیں جب تک ہم یہ تیل کا پیچھا نہیں چھوڑیں گے, اور جو ہے متبادل توانائی کے ذرائع جیسے سورج اور ہوا کی طاقت کو استعمال نہیں کریں گے تو جب تک یہ گیسیں بڑھتی رہیں گی اور اس کا اثر جو ہے وہ عالمی ماحول پہ پڑتا رہے گا. اس میں کوئی دو رائے نہیں ہے, اس میں جو ہے کسی قسم کے دھوکے میں اپنے آپ رکھنے کی ضرورت نہیں ہے. جیسے ایک آئل لابی جس کو ہم کہتے ہیں کہ وہ مسلسل یہ کہتی ہے کہ کلائمیٹ چینج جو انسانی گرمی کے نتیجے میں نہیں ہو رہا. دوسری بات یہ کہ جو ایٹمی تجربات ہیں, اگر وہ ایٹمی تجربات سطح زمین پہ یا سطح سمندر میں کیے جاتے ہیں تو اس کا امپیکٹ ظاہر ہے وہ پڑتا ہے, اور اگر زیر زمین کو کیے جاتے ہیں تو اتنا زیادہ نہیں ہوتا. لیکن بہرحال یہ سب ایک خطرناک جو ہتھیار ہے, ایٹمی ہتھیار ہے, ہائیڈروجن بمب وغیرہ ہے, یہ تو ویسے ہی انسان کے جو ہے وہ بقا کے لیے بہت ہی خطرناک ہیں, اور ان کو فوری طور پہ جو ہے پوری دنیا میں بین لگنا چاہیے, ایٹمی ہتھیاروں کو تلف کر دینا چاہیے, جیسے امریکہ اور روس نے ایک معاہدہ کیا ہوا ہے. تو یہ تو ٹیکنالوجی اب پھیل رہی ہے اور دوسرے ممالک میں بھی پہنچ رہی ہے, اور تو کس طرح اس کا استعمال کرتے ہیں ہم نہیں جانتے.
جی جی,
یہ بالکل صحیح کہا ہے انہوں نے.
جی جی, کیونکہ یہ کال ان شو ہے, ایک اور کالر کو لیتے ہیں. عظمت اللہ نے ہمیں کال کیا ہے پاکستان سے. جی جناب, کیا کہنا چاہیں گے آپ؟ وعلیکم السلام.
باجی صاحبہ, امریکہ میں برف باری ہوئی ہے, اللہ پاک خیر کرے. جو وہ فنڈ ملتا ہے نا امریکہ سے دوسرے ملکوں کو, جو غریب لوگ ہیں نا مسکین, اس کو حق نہیں مل رہا, اس لیے یہ مسئلہ ہو رہا ہے. اس کی کوشش کرو جو مسکین لوگوں کو حق ملے, تو دعا کریں گے اللہ خیر کرے گا انشاءاللہ تعالی خیر.
اچھا جی, کچھ اور بھی کالز آ رہی ہیں لیکن ڈاکٹر ریحانہ لطیف کی طرف لوٹتے ہیں. ڈاکٹر ریحانہ, آپ جانتی ہیں کہ یہ سال الیکشن کا دور ہے اور ریپبلکن پارٹی کے کئی ایسے امیدوار ہیں جو کہ کلائمیٹ چینج میں یقین ہی نہیں رکھتے ہیں, بلکہ ڈونلڈ ٹرمپ کو آپ نے سنا ہوگا کہ انہوں نے کہا کہ جب اتنی سردی ہوتی ہے تو پھر آپ کیسے توقع کرتے ہیں کہ دنیا میں جو ہے گلوبل وارمنگ ہے, کیونکہ سردی سے ظاہر یہ ہوتا ہے کہ اس وقت گرمی نہیں بڑھ رہی. تو یہ بتائیے, ایسے لوگ اور جو لوگ جو زیادہ پڑھے لکھے نہیں ہیں, ان کو کیا شواہد دیے جائیں, اور جس طرح سے امریکہ میں یہ واقعہ ہوا یہ کس حد تک لوگوں کو سمجھائے گا
کہ واقعی قدرتی آفات جو ہیں وہ اس وقت اس میں اضافہ بھی ہو رہا ہے اور موسم میں شدت بھی آ رہی ہے؟
جی, اس سوال کا جواب تو یہ ہے کہ کافی لوگ جو ریپبلکن سائڈ پہ ہیں وہ نہیں مانتے گلوبل وارمنگ کو, کیونکہ وہ سمجھتے ہیں کہ یہ ایک ایسا ذریعہ ہے کہ لوگوں نے پیسہ بنانے کا دھندا بنایا ہے, اور یہ شروع ہوا ہے الگور کے زمانے سے, اور یہ وہاں سے ان کو ایک طرح سے پروموٹ کیا گیا, پھر 20 سال کے بعد اس کو چیلنج کیا سائنٹسٹ نے, اور کافی سائنٹسٹ نے اس کو چیلنج کیا ہے کہ یہ ہے یا نہیں ہے. تو یہ چیز جو ہے, یہ ڈبیٹ جو ہے, یہ چلتی رہے گی جب تک ویلڈ ایویڈنس یا ایک ثبوت نہ آ جائے کہ ہاں یہ ہے, ہم انسان کا ہاتھ ہے یا نہیں ہے. لیکن دیکھنے میں یہ آتا ہے کہ جیسے ابھی کسی صاحب نے فرمایا کہ اتنے اٹامک بامز ہو رہے ہیں, اتنی چیزیں جو ہو رہی ہیں ان کا اثر دنیا میں کیوں نہیں ہوگا, کیا وجہ ہے کہ اس سے افیکٹ نہیں ہوں گے دنیا پہ؟ ہم لوگ جو اتنا پلاسٹک یوز کرتے ہیں یا اتنا سب یوز کرتے ہیں اور فیکٹریز ہیں, پولیوشن ہیں, تو کیا وجہ ہے کہ اس کا اثر نہیں ہوگا؟ چانسز ہے کہ ان چیزوں کا اثر ہو رہا ہے, چاہے وہ منسکیول اثر ہے, چاہے وہ چھوٹا اثر ہے, لیکن یہ اثر ہو رہا ہے, جس کی وجہ سے ہم لوگ میرے خیال میں ایکسپرڈائز کر رہے ہیں پروسیس کو, چاہے وہ قدرتی پروسیس ہو یا نہ ہو, لیکن ہمارا ہاتھ بھی اس میں ہے کہ ہم اس کو جگہوں کو زیادہ پیور نہیں رکھ رہے. ہر جگہ ہم اپنا تھوڑا انسانیت کا ڈالا ہوا ہے ہاتھ, تو اس میں میں سمجھتی ہوں اگر کم کیا جائے, پولیوشن کو کم کیا جائے تو کوئی برائی نہیں ہے, اگر ہم تھوڑا سا احتیاط کریں کہ چیزوں کو ہم زیادہ ڈیمیج نہ کریں اپنے نیچرل ریسورسز کو, تو بہتر ہے بہ نسبت اس کے کہ ہم چیلنج لیں کہ نہیں ہے کچھ اس کا اثر, کیونکہ ہو نہیں سکتا کہ دنیا ہے اس کا اتنا ہی علاقہ رہے گا, اتنی ہی ریسورسز رہیں گی, اگر ہم اس کو ڈیمیج کرتے جائیں گے تو اس کا اثر ہم ہی لوگوں پر پڑے گا, پھر ہم کو جا کے مارس پہ رہنا پڑے گا یا کسی اور پلانٹ پہ رہنا پڑے گا, تو اس سے بہتر یہی ہے کہ ہم اس پلانٹ کو تھوڑا سا بہتر بنائیں, اور چھوٹے چھوٹے اگر ہم احتیاط سے چیزیں ٹھیک کرتے رہیں, اگر پولیوشن کو کم کرتے رہیں, تو ہو سکتا ہے کہ اس کا اثر جو ہے وہ تھوڑا سا ڈیلے ہو جائے پروسیس میں. گلوبل وارمنگ اور نان گلوبل وارمنگ ابھی تک ڈیبیٹ چل رہی ہے, اور کسی نے پروو نہیں کیا ون ڈے اور دی ادر. سائنٹسٹ جو ہیں وہ بھی بس اس چیز سے لگے ہوئے ہیں کہ وہ پروو کریں ایک چیز کو یا دوسری چیز کو.
لیکن ہمیں یہ تو معلوم ہے کہ موسم میں شدت آتی جا رہی ہے, یعنی کہ سردی اگر ہوتی ہے تو بہت زیادہ سردی, گرمی ہوتی ہے تو شدید گرمی. میں ہمارے پاس صرف 1.5 منٹ ہے, لیکن تنویر عارف, آپ ہمیں بتائیں کہ دنیا کی آبادی بڑھتی جا رہی ہے, پاکستان کی خصوصاً, وہاں آپ لوگوں نے کیا طریقہ نکالا ہے لوگوں کو تعلیم دینے کے بارے میں ماحول کے حوالے سے؟ جی تنویر عارف, تنویر عارف کی لائن شاید ڈراپ ہو گئی ہے, ہمارے پاس ابھی بہت کم. جی 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 تنویر عارف, ہمارے پاس 1 منٹ ہے, اگر آپ بات کرنا چاہیں کہ جس طرح سے آبادی بڑھ رہی ہے, ظاہر ہے ان کو تعلیم دینے کی ضرورت ہے ماحول کے حوالے سے, یہ کام آپ لوگ کس طرح کر رہے ہیں؟
جی مجھے بہت خوشی ہے کہ آپ نے یہ سوال اٹھایا, اور یہ پاکستان جیسے ملک میں جہاں پھر ابھی آپ تھر میں سن رہے ہیں کہ بچوں کی اموات ہو رہی ہیں, لیکن کوئی یہ نہیں سوچ رہا ہے کہ ان کی اموات کیوں ہو رہی ہیں. اصل میں ایک فیملی جو ہے, اگر وہ 10-10, 12-12 بچے جو پیدا کریں گے تو وہ ان کو صحیح طرح سے ان کی پرورش نہیں کر سکتے, خاص طور جب کہ وہ غریب ہوں. اور جب دنیا کی آبادی بڑھے گی تو وسائل کے اوپر دباؤ بے انتہا بڑھ رہا ہے. ہر پیدا ہونے والا بچہ ظاہر ہے کہ وہ دنیا میں آئے گا تو وہ کنزیوم بھی کرے گا, اور جب وہ کنزیوم کرے گا تو ماحول میں جو ہے وہ پولوشن بھی پیدا ہوگا. تو یہ صرف پاکستان کے لیے نہیں, پوری دنیا کے لیے ضروری ہے کہ آبادی پہ کنٹرول کیا جائے, اور جو سول سوسائٹی ہے وہ تو اپنی سی کوشش کر کے رہ گئی ہے, لیکن اس وقت جو ہے نہ تو این جی اوز کی سطح پہ اور نہ ہی حکومت کی سطح پہ.
بہت شکریہ, بہت شکریہ. ہمارے پروگرام کا وقت ختم ہوا, اس پروگرام کے لیے ہمارے انجینئر تھے ایل سینٹوس, پروڈیوسر علیز احمد, وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی, سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی